शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल माघ 6 गते बिहिबार, नेपाल सम्वत 1142, जनवरी 20 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सत्ता गठबन्धनमा वैशाखमा संसदीय र कार्तिकमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव, स्थानीय चुनाव सार्नु संविधान विपरीत हुने कानूनविदहरूको तर्क।
परीक्षण गरिएका मध्ये 50% कोरोना संक्रमण पुष्टि, स्वास्थ्य कर्मीलाई 50% जोखिम भत्ता दिइने।
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो, डिजेलको भाउ अहिलेसम्मकै उच्च, पेट्रोलको मूल्य पनि रेकर्ड ब्रेक गर्ने अङ्क नजिक।
पछिल्लो 24 घण्टामा विश्वभर 32 लाख बढीमा कोरोना संक्रमण, मृत्यु दर पनि उच्च।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हर्सपर विजयी।
जीवन अमूल्य छ, कोविड संक्रमणबाट बस्न साबुन पानीले हात धुने, सेनिटाइजर लगाउने, नाक मुख र चिउँदो ढाक्ने गरी मास्क लगाउने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भिडभाडमा नजाने लगायतका सुरक्षा मापदण्ड अवलम्बन गरौं। साथै ब्याङ्किङ कारोबार सकभर डिजिटल माध्यमबाटै गरौं। खोप लगाऊ, आफू सुरक्षित रहौ, जोखिममा रहेकालाई पनि जोगाऊ। सार्वजनिक सचेतनाका लागि सेन्चुरी ब्याङ्कद्वारा प्रसारित सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसदको निर्वाचनको विषयले प्रवेश पाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख जेठमा संसदीय र कार्तिक मङ्सिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको छ। गठबन्धनले यो विषयमा 1-2 दिन छलफल गरेर निष्कर्षमा पुग्ने बताएको छ भने प्रमुख प्रतिपक्षीले भने स्थानीय निर्वाचन टार्ने जालझेल भनेको छ। माघ पहिलो साताभित्रै मिति नतोकिए स्थानीय तहको निर्वाचन वैशाखमा गर्न कठिन हुने भन्दै निर्वाचन आयोगले सरकार र दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ। यो विषयमा छलफल गर्न मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्डले पहिले संसदीय र पछि स्थानीय निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको हो। समितिको बैठक आज पनि बस्दैछ। सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित संसदमा प्रमुख प्रतिपक्षी दल एमाले लगातार संसद अवरोध गर्दै आएकाले अब विकल्प खोज्नुपर्ने बेला आएको भन्दै प्रचण्डले संसदीय निर्वाचनको प्रस्ताव राखेको बताउनु भएको छ। हामी त संसदलाई पूरै अवधि चलाउन चाहन्थ्यौँ, 6 महिनादेखि लगातार केपी ओलीलाई संसद सञ्चालन गर्न सहयोग गर्नुहोस् पनि भन्यौँ, तर प्रमुख प्रतिपक्षी यो सदन रहेसम्म अवरोध गर्ने नीतिमा देखियो। यो अवस्था लोकतन्त्र संविधानका निम्ति घातक हुने भयो, त्यसो भए निर्वाचनकै वर्षमा केही महिना पहिले निर्वाचनमा नै किन नजाने त भनेर हामी छलफलमा छौँ, हिजो साँझ प्रचण्डले भन्नुभयो। सदन सञ्चालनका लागि गठबन्धनले गरेको प्रयास निरर्थक भएको उहाँको भनाइ छ। कहिले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर त कहिले प्रधानमन्त्रीजी आफै बालकोट गएर संवाद गर्दा पनि एमाले सदन सञ्चालन हुन नदिने नीति लियो। यो एउटा परिस्थिति छ, दोस्रो वैशाखदेखि चुनावी वर्ष सुरु नै हुन्छ, त्यसकारण किन संघीय संसदको निर्वाचन गरेर अहिलेको गतिरोध अन्त्य नगर्ने त भन्ने हिसाबले प्रस्ताव राखिएको हो, उहाँले भन्नुभयो। स्थानीय तहको निर्वाचन वैशाखमा सकेर जेठ पहिलो साता नवनिर्वाचित पदाधिकारीले पदभार गरिसक्नुपर्ने कानूनी प्रावधान छ। त्यसको विकल्पमा शून्यताको परिकल्पना कानूनले गरेको पनि छैन, तर संविधानको धारा 225 5 वर्ष पुगेपछि 6 महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था भएकाले संवैधानिक व्यवस्थाको अवज्ञा नहुने प्रचण्डको दावी छ। गठबन्धनमा नयाँ प्रस्ताव, वैशाखमा संसदीय र कार्तिकमा स्थानीय निर्वाचन। कान्तिपुरमा समाचार छ।
सत्तारूढ गठबन्धन पदाधिकारीले कार्यकाल सकिएपछि मात्र स्थानीय तहको चुनाव गराउने कसरतमा जुटे पनि कानूनविदहरूले त्यसो गर्न संविधान विपरीत हुने तर्क गरेका छन्। उनीहरूले लोकतन्त्रको मर्म अनुरूप पनि समयमै चुनाव हुनुपर्नेमा जोड़ दिएका छन्। स्थानीय चुनाव गरिहाले एमाले बढी जित्ने र त्यसले संग्रह प्रदेशको निर्वाचनमा प्रभाव पार्ने संशय सत्ता गठबन्धनमा छ। चुनावकै विषयमा गठबन्धनको बैठक आज भएपछि सरकारले निर्वाचन आयोगलाई परामर्शका लागि बोलाउने सम्भावना छ। अधिवक्ता टीकाराम भट्टराईले भने संविधान अनुसार ऐन बनेकाले नबाझिएको तर्क गर्नुभयो। गठबन्धनको सुविधाका लागि कानून संशोधन गर्नु संविधान विपरीत हुन्छ, उहाँले भन्नुभयो। निर्वाचन आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराई स्थानीय तहमा पदाधिकारी रिक्त नहोस् भनेर कार्यकाल सकिनु अघि नै चुनाव गराउने कानून सांसदहरूले बताएको बताउनुहुन्छ। अधिवक्ता भट्टराईले ऐनमा भएको प्रावधान सच्याई र अधिकार संकुचन र विस्तार गर्न नहुने बताउनु भएको छ। पहिला स्थानीय निकाय थियो, ऊ भन्दा माथि केन्द्रीय सरकार थियो। अहिलेको संविधानले छुट्टै सरकार बनाएको छ। केन्द्र र प्रदेशको जति अधिकार हुन्छ स्थानीयको पनि उत्तिकै हुन्छ, उहाँले भन्नुभयो। संविधानले स्थानीय तह रिक्त हुने प्रावधान नराखेको छैन। कानून आयोगका पूर्वाध्यक्ष बाबुराजा जोशीले पनि संविधानले स्थानीय तहमा पदाधिकारी रिक्तताको परिकल्पना नगरेको बताउनु भएको छ। कानून र संविधान बाँझिएको हो भने ऐन संशोधन गर्नुपर्छ, तर संशोधन गर्दा पनि स्थानीय तहमा पदाधिकारी रिक्त भए लगत्तै नयाँ पदाधिकारी आउने व्यवस्था हुनु जरुरी छ, उहाँले भन्नुभयो। संविधानका जानकार अर्का अधिवक्ता दिनमणि पोखरेलले पनि स्थानीय तह पदाधिकारी विहीन बनाउन नमिल्ने बताउनुभयो। उहाँले भन्नुभयो पदाधिकारीको अवधि 5 वर्ष हुने भनिएको छ। कार्यकाल सकिएपछि कर्मचारीको हातमा स्थानीय तह नजाने गरी चुनाव हुनु जरुरी छ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त गेवालीले संविधानको मर्म अनुसार निर्वाचन भएको 5 वर्ष पूरा भएपछि चुनाव हुने गरी ऐन संशोधन गर्नुपर्ने बताउनुभयो। स्थानीय चुनाव सानो संविधान विपरीत, कान्तिपुरमा समाचार छ।
हिजो परीक्षण भएका नमूनामध्ये 50% भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा नेपालभरिमा 23,409 नमूना परीक्षण भएकामा 11,352 जनामा कोरोना पुष्टि भएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी दैनिक संक्रमित संख्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। संक्रमण दर अघिल्लो साताको तुलनामा पीसीआर परीक्षणमा 21.6% र एन्टिजेनमा 14.2% वृद्धि भएको छ। गत 24 घण्टामा नेपालमा कोरोना संक्रमण दर 48.49% रहेको छ। अघिल्लो दिनको तुलनामा संक्रमण दर 4% वृद्धि भएको हो। संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक 20,000 पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रक्षेपण छ। अर्को साताभित्र संक्रमण दर उच्च पुगेर बिस्तारै ओह्रालो लाग्न सक्ने देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो अर्को साता या माघको 15 बिस्तारै संक्रमण ओह्रालो लाग्ने देखिन्छ। संक्रमण दर 3 दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुनु आवश्यक रहेको डाक्टर पौडेलले बताउनुभयो। दैनिक संक्रमित 20,000 पुग्ने नागरिक दैनिकमा समाचार छ।
स्वास्थ्य कर्मीलाई जोखिम भत्ता दिइने भएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्य कर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको हो। यसअघि नै 50% जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले 3 महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ। त्यसका लागि मन्त्री परिषदले नयाँ निर्णय गर्नु नपर्ने स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेलले बताउनुभयो। तेस्रो लहरको सुरुवातमै धेरै स्वास्थ्यकर्मी कोरोनाको चपेटामा परेका छन्। तर अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले घोषणा भएको जोखिम भत्ता समेत अझै पाएका छैनन्। उनीहरूमध्ये केहीको पहिलो लहरकै र धेरैको दोस्रो लहरमा खटिएको भत्ता नपाएको गुनासो छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले ओमिक्रोनले धेरै नागरिकलाई घेराबन्दीमा पारिसकेको बताउनुभयो। पुसमा पनि परेको थियो, त्यस अत्याधिक चिसो बढे पुसमा पानी परेको थियो, अत्याधिक चिसो बढेकाले धेरै मानिस रुगाखोकीले ग्रस्त भएका थिए। त्यही समयमा ओमिक्रोनले अधिकांश मानिसलाई घेराबन्दीमा पारिसकेको देखियो, उहाँले भन्नुभयो। चिकित्सकहरूका अनुसार छिटो फैलिने र रुगाखोकीकै रूपमा आएकाले मान्छेले कोरोना भएको भन्ने मेसो नै पाएनन्। छोटो समयमा धेरै स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। तेस्रो लहर सुरुको 2.5 साताको अवधिमै 500 भन्दा धेरै स्वास्थ्य कर्मी संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।
नेपालमा हिजो हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ। हिजो 23,409 जनाको पीसीआर परीक्षण गर्दा 11,352 जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिनुभयो। कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताउनुभयो। संक्रमण दर बढे पनि जटिल अवस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो। पछिल्लो साताको तुलनामा हाल 14.2% कोरोना संक्रमण दर बढेको डाक्टर अधिकारीले बताउनुभयो। भर्ना दोस्रो लहरमा कोरोना संक्रमणको दर बढेसँगै जटिल खालका बिरामी थपिनेको संख्या बढेका थिए। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै नेपालमा देखिएका कोरोना संक्रमितमा गम्भीर खालको समस्या देखिएको छैन। हाल 50,000 सक्रिय संक्रमित देखिँदा अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनेको संख्या 179 मात्रै रहेको छ। संक्रमित बढे पनि अस्पताल भर्ना हुनेको संख्या न्यून राजधानी दैनिकमा समाचार छ।
सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ। पीसीआर परीक्षण गर्दा अब सरकारी प्रयोगशालामा 800 र निजी प्रयोगशालामा 1,500 रुपियाँ लाग्ने भएको हो। यसअघि सरकारी प्रयोगशालामा 1,000 र निजीमा 2,000 रुपियाँ लाग्ने गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हिजो पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको जानकारी दिनुभएको हो। पीसीआर सरकारीमा 800, निजीमा 1,500। आजको कान्तिपुरमा समाचार छ।
विश्व स्वास्थ्य संगठनले COVID-19 महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रूपमा लिन नहुने बताएको छ। यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन। संगठनका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयेससले हिजो आयोजित मिडिया ब्रिफिङमा भन्नुभयो, गत साता मात्रै विश्वमा थप 1,80,00,000 मानिसमा संक्रमण देखिएको जनाउँदै संगठनले ओमिक्रोन भेरिएन्ट संक्रमणलाई कमजोर नठान्न र यसले मृत्यु ननिम्त्याउने भनेर भ्रममा नपर्न आग्रह गरेको छ। स्वास्थ्य केन्द्रमा ठूलो चाप देखिएको संगठनले जनाएको छ। मृत्युको संख्या हाललाई स्थिर देखिएको छ, तर स्वास्थ्य केन्द्रमा बढ्दो दबावले स्वास्थ्यकर्मीमा चिन्ता थपिएको छ। महानिर्देशक घेब्रेयेससले भन्नुभएको छ, ओमिक्रोनलाई हलुका नछानौ। आजका पत्रपत्रिकामा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
टेस्टी टेस्टी बिस्कुटको उत्पादकद्वारा उत्पादित गुणस्तरीय तयारी चाउचाउ
ज्याकपॉट बाँडेर खाऊ माया बढ्छ।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेपाल आयल निगमले हिजो रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्ला 6 महिनामा चौथो पटक मूल्य बढाएको हो। डिजेल त अहिलेसम्मकै महँगो बनाइएको छ भने पेट्रोलको मूल्य पनि रेकर्ड ब्रेक गर्ने अङ्क नजिक पुर्याइएको छ। पेट्रोल डिजेल र मट्टीतेलमा प्रति लिटर 3-3 रुपियाँ बढाइएको छ। त्यस्तै आन्तरिक हवाई इन्धन प्रति लिटर 5 रुपियाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलो लिटरमा $100 वृद्धि गरिएको छ। नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल 139 रुपियाँ, डिजेल र मट्टीतेल समान 122 रुपियाँ प्रति लिटर हुनेछ। यस्तै आन्तरिक हवाई इन्धनको मूल्य 106 रुपियाँ र बाह्य हवाई इन्धनको मूल्य 995 रुपियाँ प्रति किलो लिटर निर्धारण गरेको निगमका प्रवक्ता विनय थम्मरी उपाध्यायले बताउनुभयो। निगमले 30 फागुन 2070 मूल्य वृद्धि गरी पेट्रोल 140 रुपियाँ तथा डिजेल र मट्टी तेल 109 रुपियाँ प्रति लिटर पुर्याएको थियो, तर हिजो रातिबाट लागू हुने गरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर 122 रुपियाँ निर्धारण गरेको छ, जुन अहिलेसम्मकै महँगो हो। यस्तै पेट्रोलको मूल्य पनि सर्वाधिक महँगो हुने रेकर्ड नजिक पुगेको छ, 1 रुपियाँ मात्रै कम छ। प्रवक्ता उपाध्यायले मूल्य वृद्धिपछि पनि निगमलाई 1,88 करोड रुपियाँ नोक्सान हुने प्रक्षेपण गरिएको बताउनु भएको छ। डिजेलको भाउ अहिलेसम्मकै महँगो, पेट्रोलको मूल्य पनि रेकर्ड ब्रेक गर्ने अङ्क नजिक आजको नयाँ पत्रिकामा समाचार छ।
उखान नै छ, एक माघले जाडो जाँदैन। उसरी नै तराईका विपन्न नागरिक शीतलहरका बेला वर्षेनी कठ्याङ्ग्रिन्छन्। जाडो मौसम सुरु हुनासाथ घामको न्यानो हम्मेसी पाइँदैन। थुरथुर कामदै रात काट्नुपर्छ, चिसो छल्न परालको गुजुल्टोभित्र घुस्नुपर्छ, बेरिनुपर्छ। परालको सहारामा ज्यान तताउने प्रयासमा भेटिए महोत्तरीको मटिहानी 5 गबरौराका 70 वर्षीय बिल्टु दास। परालो छ्याउने, परालै ओढ्ने, अत्यधिक चिसो भए बालेर आगो ताप्ने। शरीरको अघिल्लो भाग तताए पछाडि चिसो, पछाडि सेकाए अगाडि चिसो। ज्यान तताउने प्रयासमा रात बित्छ, दिउँसो पनि घाम नलागे झनै सकस हुन्छ। दासले पुरानो चादर र बोरा ओढ्नु भएको थियो, तर चिसोले थुरथुर कामिरहनु भएको थियो। शीतलहरले नागरिकलाई पारेको असरबारे प्रतिनित्व घटना हो दासको अवस्था। गरिब मार्न भगवान्ले यस्तो चिसो गरेका छन्। दासकी श्रीमती पार्वती देवीले भन्नुभयो, हाम्रो जीवन यस्तै छ, चिसो टार्नै छ, ज्यानले थामेसम्म बाँच्ने हो। पुस अन्तिममा बढेको शीतलहरले तराईको जनजीवन कष्टकर बनेको छ। शीत र सिरेटो छेक्ने घर र न्याना लुगा नभएकालाई पुस माघको जाडो कटाउन सकसपूर्ण छ। प्रदेश एकको राजधानी विराटनगर 16 मुसहरी टोलका 70 वर्षीय रामानन्द ऋषिदेवलाई जाडोयाम आयो कि ज्यान नबच्ला कि भन्ने चिन्ताले सताउँछ। टाटी बेराले बनाएको घर पनि भत्किन लागेको छ। छानोबाट सिट चुइन्छ, सिरेटो सिधै घरभित्र छिर्छ। जीर्ण घरमा 6 जनाको परिवार बस्नुपर्ने बाध्यता छ। उहाँको नाममा केही पनि जायजता छैन। ऐलानी जग्गामा बनाएको झुप्रो घर नै सबै थोक हो। लगलग कामदै समय बिताउनु परिरहेको छ। घर भरपर्दो र सुरक्षित छैन। उहाँले भन्नुभयो, न शरीरभरि न्यानो कपडा नै लगाउन सकिएको छ। गरिबीको पीडामाथि सहनै नसक्ने चिसोले सताइरहेको छ। लुम्बिनी प्रदेशको तराईका जिल्लामा माघ लागेदेखि घाम देखिएको छैन। पानी जस्तै निरन्तर शीतलहर चलेको छ। शीतलहरले चिसो बढेको छ, जनजीवन प्रभावित छ। सडकमा यातायातका साधन कम मात्रै गुडेका छन्। भैरवा स्थित गौतम बुद्ध विमानस्थलका अनुसार हिजोको न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस भन्दा तल छ। यो वर्ष न्यूनतम तापक्रम 7.5 झरेको थियो। तापक्रम माथि नै भए पनि चिसोको अनुभव अत्यधिक छ। आछुछु शीतलहर, अन्नपूर्ण पोस्टमा समाचार छ।
बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले 1 महिनाभित्र 40 लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन्। औषधि लिमिटेडले 30 लाख र नेसनलले 10 लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन्। सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले 15 दिनदेखि उत्पादन बन्द गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोल लगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँड र मुख्य सचिव शङ्कर बैरागीलाई निर्देशन दिनुभएको थियो। मूल्य वृद्धिका लागि अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ। प्रधानमन्त्रीज्यूले औषधिको उत्पादन क्षमता बढाउन पनि निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले भन्नुभयो, हामीले नेपाल औषधि लिमिटेड र निजी उत्पादक कम्पनीलाई औषधि उत्पादन बढाउन भनिसकेका छौं। प्रधानमन्त्रीको निर्देशनपछि मुख्य सचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिनुभएको थियो। लगत्तै औषधि व्यवस्था विभाग, औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्ता सहित भएको छलफलमा दुई कम्पनीले आजबाटै बजारमा औषधि पठाउने प्रतिबद्धता जनाएका हुन्। आजको कान्तिपुरमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुदसहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो डिस होम फाइबर नेट आयो
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस् सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाई अथवा 9805044000 सम्पर्क गर्नुहोस् डिस होम फाइबर नेट जोड्दै सारा देशलाई
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार कोरोना महामारीका कारण विगत 2 वर्षदेखि कक्षा 10 को अन्तिम परीक्षा एसई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यस वर्षको एसई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाउनुभयो उहाँले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसई परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताउनुभयो एसई परीक्षा प्रदेशले गर्ने नागरिक दैनिकमा समाचार छ
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि 10 वर्ष योजना ल्याएको छ उक्त योजना अनुसार 5 वर्षभित्र 9,53,43,00,00,000 रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ बाँकी 5 वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखा सहसचिव डाक्टर तुलसी थपलियाले जानकारी दिनुभयो
सिंहदरबारमा छ संसद सचिवालय बैठक भने नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विषयगत समिति बैठक बस्नु परे सिंहदरबारमै पुग्नुपर्छ यो क्रम 65 सालदेखि निरन्तर छ सिंहदरबार स्थित पुरानो प्रतिनिधि सभा भवन साँगुरो भएपछि पहिलो संविधान सभादेखि सभाको बैठक बानेश्वरमा बस्न थालेको हो त्यस बापत भाडामा वर्षेनी करोडौं खर्च भइरहेको छ सचिवालयले गत वर्ष मात्रै भाडामा 15 करोड रुपियाँ तिर्यो त्यसको विकल्पमा सिंहदरबारकै पुतली बगैँचामा संसद भिलेज बनाइँदैछ तर निर्माणमा ढिलाइ देखिएको छ कोरोना महामारीका कारण निर्धारित समयमा काम सम्पन्न गर्न कठिन भइरहेको संसद सचिवालयका अधिकारी बताउँछन् सचिवालयका सहायक प्रवक्ता दशरथ थमला भन्नुहुन्छ निर्माण कार्य छिटो सक्न ताकेता गरिरहेका छौं संसद भिलेज निर्माण सुस्त अन्नपूर्ण पोस्टमा समाचार छ
विगत केही महिना यता स्थानीय तहका कार्यालयमा जनप्रतिनिधि भेटिँदैनन् जनप्रतिनिधि निर्वाचित भएदेखि केही महिना अघिसम्म भने नियमित कार्यालयमा बस्ने पालिकाका कर्मचारीले गरेको कामको अनुगमन गर्ने वार्षिक नीति योजना कार्यक्रम र बजेट कार्यान्वयनका अवस्थाको मूल्याङ्कन गर्ने कार्य गर्दै आएका थिए अहिले जनप्रतिनिधि कार्यालयमा पुगिहाले पनि केही समय मात्र कार्यालयमा बस्ने अनि आफ्नो व्यक्तिगत पार्टीगत वा अन्य काममा जाने गरेका छन् स्थानीय तहका जनप्रतिनिधिले निश्चित समय कार्यालयमा बस्नुपर्ने कानूनी व्यवस्था नभए पनि पालिकाको काम नियमित अनुगमन सहजीकरण समन्वय गरी कर्मचारीलाई निर्देशन गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेको छ कार्यालयमा भेटिन छाडे जनप्रतिनिधि आजको गोर्खापत्रमा समाचार छ
वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधान सेनापति प्रभुराम शर्मा विरुद्ध उजुरी दिनुभएको छ चेन अफ कमाण्डमा रहने फौजी संगठनमा संगठन प्रमुख विरुद्ध राजनैतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्व विरुद्ध यस्तो उजुरी परेको हो उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधान सेनापति शर्मा विरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देवाललाई सम्बोधन गर्दै उजुरी दिनुभएको हो बडुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्राय रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ प्रधान सेनापति विरुद्ध प्रधानमन्त्री समक्ष उजुरी राजधानी दैनिकमा समाचार छ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो मोरङकी 26 वर्षीय युनिसा राई भेटिन्। दीर्घकालीन हेरचाह सेवाको सहायक श्रमिकका रूपमा इजरायल जाँदै गरेकी उनी उत्साहित देखिन्थिन्। इजरायल जान पाउनु भाग्यको कुरा पनि रहेछ, लकी ड्रबाट छानिए पहिलो लटमै उड्न पनि पाएँ उनले भनिन्। राई सहित 900 जना हिजो इजरायल उडे, जसमा 63 महिला र 36 पुरुष छन्। पहिलो चरणमा 125 जना उड्ने तय भए पनि 26 जना कोरोना पोजिटिभ देखिएपछि रोकिए। 4 चरणको छनौट प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरू इजरायल जान योग्य बनेका थिए। अङ्ग्रेजी भाषा परीक्षामा 7,000 सहभागी भए पनि सबैले रोजगारीको मौका पाएनन्। इजरायलले सेवा केन्द्र मार्फत अशक्त वृद्ध वृद्धालाई दीर्घकालीन हेरचाह सेवा उपलब्ध गराउँछ। तिनी सेवा केन्द्रमा काम गर्न नेपालबाट सहायक श्रमिक लैजान सुरु गरिएको हो। 11 वर्षपछि खुल्यो इजरायल रोजगारी। आजको कान्तिपुरमा समाचार छ।
संघीय सरकारका मन्त्रालय तथा निकाय र अन्तर्गतका कार्यालयहरूसँग 1,80,00,000,000 मूल्य बराबरको सम्पत्ति भेटिएको छ। महालेखा नियन्त्रक कार्यालयले तयार पारेको नेपाल सरकारको सम्पत्तिको अवस्था सम्बन्धी प्रतिवेदन अनुसार हाल संघ अन्तर्गत रहेका करिब 4,500 मध्ये 3,161 कार्यालयहरूसँग सो परिमाणको सम्पत्ति भेटिएको हो। आर्थिक वर्ष 76-77 सबै गरेर 50-52 अर्बको हारिमा सम्पत्ति देखिएकोमा यस वर्ष संघको मात्रै 1,80,00,000,000,000 तथ्याङ्क आएको छ। कार्यालयले लागू गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली पाम्समा प्रविष्ट गरेको विवरणका आधारमा सार्वजनिक सम्पत्तिको एकीकृत विवरण तयार गरिएको तत्कालीन सहमहालेखा नियन्त्रक उमाकान्त आचार्यले जानकारी दिनुभयो। सरकारी कार्यालयहरूमा मौजदातका रूपमा रहेका सम्पत्तिको जिन्सी निरीक्षण गरी पेश भएको आधारमा सम्पत्तिको मूल्य निकालिएको हो। संघीय सरकारी कार्यालयसँग 1,00,00,000 मात्रै सम्पत्ति। आजको नयाँ पत्रिकामा समाचार छ।
आन्तरिक वायु सेवाको बीमा तथा दायित्व सीमा निर्धारण गर्न गठन भएको समितिले $1,00,000 तिर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको छ। हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा अनुसार हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर नेउपानेलाई समितिका संयोजक तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रतिवेदन बुझाउनु भएको हो। समितिले तयार पारेको सो प्रतिवेदन मन्त्रालयले कानून मन्त्रालयमा रायका लागि पठाउने र त्यसपछि संसदले अनुमोदन भएपछि लागू हुनेछ। आन्तरिक हवाई दुर्घटनामा यात्रुको मूल्य मृत्यु भए $1,00,000 क्षतिपूर्ति। आजको कारोबार दैनिकमा समाचार छ।
र मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट पुगेर हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली बाँकेबाट फिर्ता भएको छ। बाघ नै नभेटिएपछि प्राविधिक टोली अपरेसन बन्द गरेर फर्किएको हो। प्राविधिक टोलीले अपरेसन बन्द गरेपछि बाघलाई लोभ्याउन जंगलमा बाँधिएका 2 पाडाको ज्यान बचेको छ। हप्ता दिन जंगलमा राखिएका पाडालाई फिर्ता ल्याइएको छ। जिल्ला वन कार्यालय बाँकेले पाडालाई किनेको ठाउँमै फिर्ता गरेको बुझिएको छ। पुष 22 गते राप्ती सुनारी गाउँपालिका 4 लीला विष्ट र 24 गते राप्ती सुनारी गाउँपालिका 6 चाँदनी थारूको बाघको आक्रमणबाट मृत्यु भएको थियो। 2 दिनको फरकमा 2 ज्यान लिएपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिन चितवनबाट डाक्टर अमीर सडौला र प्राविधिक तीर्थ लामा बाँके पुग्नु भएको थियो। चितवनबाट गएको टोलीले दुवै ठाउँमा स्थलगत अध्ययन गरेपछि चाँदनीलाई आक्रमण गरेको सदाबहार सामुदायिक वनमा ताजा पाइला फेला पारेपछि त्यही आसपास 2 पाडा बाँधेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो। त्यसपछि त्यस ठाउँमा बाघ नै देखा परेन, भेटिएन बाघ, फिर्ता भए प्राविधिक, घर फर्कियो पाडा। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर 32,00,000 भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा 5,12,000, भारतमा 3,15,000, ब्राजिलमा 2,05,000, फ्रान्समा 4,36,000, स्पेनमा 1,57,000, जर्मनीमा 1,21,000 र अर्जेन्टिनामा 1,28,000 संक्रमित भएका हुन्। यस्तै 8,192 जनाको कोरोनाकै कारण ज्यान गएको छ। अमेरिकामा 1,791, भारतमा 493, ब्राजिलमा 349, फ्रान्समा 431, रुसमा 698, टर्कीमा 176, इटालीमा 380, स्पेनमा 160, जर्मनीमा 285, अर्जेन्टिनामा 208 र कोलम्बियामा 196 जनाको कोरोनाबाट मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ। यो सँगै अहिलेसम्म 55,82,000 कोरोनाबाट मृत्यु भएको छ भने 33,89,00,000 भन्दा धेरै कोरोना संक्रमित भएका छन्, जसमध्ये 27,26,00,000 भन्दा बढी संक्रमण मुक्त भएका छन्। विश्वभर 60,71,36,000 सक्रिय संक्रमित रहँदा 96,000 जनाको अवस्था गम्भीर रहेको छ।
अब खेल समाचार। इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गैरातीका खेलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन्। पहिलो खेलमा टोटनह्याम हट्सपरले लेस्टर सिटीलाई 3-2 गोलले पराजित गरेको हो। घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित हुन पुग्यो। किङ पावर स्टेडियममा भएको खेलमा पाउना टोलीको जितका लागि स्टेभन वार्गविजनले 2 तथा ह्यारी केनले 1 गोल गरे। खेलको 24 मिनटमा लेस्टरका लागि पास्टोन डाकाले गोल गर्दै अग्रता दिलाएका थिए। 38 मिनटमा केनले गोल गर्दै खेल बराबरीमा ल्याए। 76 मिनटमा जेम्स म्याडिसनले गोल गर्दै पुनः लेस्टरलाई 2-1 अग्रता दिलाए। तर खेलको इन्जुरी समयमा वर्गविजनले 2 गोल थपेपछि टोटनह्याम रोचक जित निकाल्न सफल भयो। यो जितसँगै टोटनह्याम 19 खेलबाट 36 अङ्क जोडेर 5 स्थानमा उक्लिएको छ। पराजित लेस्टर बराबर खेलबाट 25 अङ्कसहित 10 स्थानमा छ। यस्तै गैराती नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्ड विरुद्ध 3-1 गोलको जित निकालेको छ। म्यानयुको जितमा एन्थोनी एलाङ्गा, मासोन ग्रिनवुड र मार्कुस रासफोर्डले गोल गरे। ब्रेन्टफोर्डका इभान टोनीले सान्त्वना गोल फर्काए। गैरातीको जितसँगै म्यान्चेस्टर युनाइटेड 21 खेलबाट 35 अङ्क जोडेर 7 स्थानमा छ। पराजित ब्रेन्टफोर्ड 20 खेलबाट 23 अङ्कसहित 14 स्थानमा छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सत्ता गठबन्धनमा वैशाखमा संसदीय र कार्तिकमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव, स्थानीय चुनाव साल्नु संविधान विपरीत हुने कानूनविदहरूको तर्क।
परीक्षण गरिएका मध्ये 50% कोरोना संक्रमण पुष्टि, स्वास्थ्य कर्मीलाई 50% जोखिम भत्ता दिइने।
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो, डिजेलको भाउ अहिलेसम्मकै उच्च, पेट्रोलको पनि रेकर्ड ब्रेक गर्ने अङ्क नजिक।
पछिल्लो 24 घण्टामा विश्वभर 32,00,000 बढीमा कोरोना संक्रमण, मृत्यु दर पनि उच्च।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। समीसा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।